नमस्कार। बद्लिन्दु भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिन्दु नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रम समृद्धिको यात्रा झापा र मरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनमा केन्द्रित छ। यस भेगमा फैलन्दै गएको सिप र क्षमताले बढ़ाएको समृद्धि र प्रगति यो कार्यक्रमका मूल विषय हुन्। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने आजको समृद्धिको यात्रामा तपाईंलाई हार्दिक स्वागत छ।
आजको समृद्धिको यात्रा झापा क्षेत्रमा दुग्धजन्य पदार्थको उत्पादन बजार र यसबाट भएको समृद्धिका बारेमा केन्द्रित छ। दूध उत्पादन भन्ने बित्तिकै पशुपालनको कुरा आइहाल्छ र हिजो आज झापा क्षेत्रमा व्यावसायिक पशुपालन गरेर समृद्ध हुनेहरू प्रशस्तै भेटिन्छन्।
200 लिटर दुध अब टेन्टेटिभली 32 रुपियाँ 32.5 रुपियाँ लिटर डेरीले लिइरहेको छ होइन। त्यसो हुँदाखेरि चाहिँ मासिक त्यही 1,30,000-35,000 रुपियाँ पैसा दुधबाट कलेक्सन हुन्छ होइन।
दुग्धजन्य पदार्थको बजार तथा वितरणमा सहयोगी बनेका गाउँ गाउँका सहकारी तथा दुग्ध उत्पादनबाट समृद्ध बन्दै झापाका बासिन्दासँगको भेटघाट अनि दुग्धजन्य पदार्थ उत्पादन वृद्धिमा सरकारी निकायको सहयोग योजना र उपलब्धि बारे पनि चर्चा गर्छौ। यस्तै दुग्धजन्य पदार्थका उपभोक्ता बनेका भुटानी शरणार्थी शिविरमा भइरहेको खपत र यसले गर्दा स्थानीय क्षेत्रको आर्थिक क्रियाकलापमा पारेको प्रभाव बारे पनि चर्चा गर्छौ।
महिमा त अब 50 रुपियाँ त अनुबारे किलो दहीलाई अब 50 रुपियाँ लागिहाल्छ, दुधलाई पनि 50 रुपियाँ लाग्छ।
सधैँ झैं कार्यक्रमको मेलो थालौं भुटानी शरणार्थी शिविर र आसपासका गतिविधिबाट।
झापा र मरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका स्थानीयलाई उद्यमशील बनाउन शुरू विभिन्न खाले तालिमबाट 306 जना लाभान्वित भएका छन्। लघु उद्यम विकास कार्यक्रम मेडेपले सन् 2012 भरिमा गरिबीको रेखामुनि रहेकाहरूलाई तालिम दिएको हो। उनीहरूले बाँसका मुढा र फर्निचर बनाउने, च्याउ र तरकारी खेती लगायतका तालिम लिएका मेडेपका वरिष्ठ उद्यम विकास अधिकृत राजन केसीले जानकारी दिनुभयो।
यसैबीच झापा र मरङका शरणार्थी शिविरहरूमा सामूहिक च्याउ खेती शुरू भएको छ। भुटानी शरणार्थी महिला मञ्चले अघिल्लो हप्ता तालिम दिएका र अन्य समेत 4 शिविरका गरी 80 जनाले अस्ति सोमबारदेखि च्याउ खेती शुरू गरेका मञ्चकी महासचिव रणमाया चौलगाईले जानकारी दिनुभयो। यस्तै झापाको धुलाबारीमा कृषकहरूलाई गणेउला खेती सम्बन्धी तालिम दिइएको छ। तालिममा गणेउलाबाट मल उत्पादन गर्ने विधि सिकाइएको थियो। जिल्ला कृषि विकास कार्यालय झापाले दिएको 2 दिने तालिममा 29 कृषक सहभागी थिए।
भुटानी शरणार्थीले भुटानको 105औं राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम गरेका छन्। गएको डिसेम्बर 17 बेलडाङ्गी शरणार्थी शिविरमा भएको कार्यक्रमका सहभागीले शरणार्थी घरफिर्तीको मागलाई अन्तर्राष्ट्रिय समुदायले असहयोग गरेको भन्दै असन्तोष व्यक्त गरे। यसैबीच शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले भुटानी शरणार्थी निजी इच्छामा पुनर्वास गइरहेको प्रस्ताएको छ। गएको सोमबार झापा दमकमा पत्रकारहरूसँगको अन्तर्क्रियामा आयोगका दमक प्रमुख सजल गुप्ताले पुनर्वासले शरणार्थीलाई नयाँ भविष्यको लागि अग्रसर गरेको बताउनुभयो।
झापामा धानको भाव बढेको छ। पोहोर यतिखेर 1 क्विन्टल धानको भाव 2,000 रुपियाँ रहेकोमा यस वर्ष 2,300 रुपियाँ क्विन्टल रहेको छ। यो वर्ष भारतको सीमावर्ती क्षेत्रमा धानको उत्पादन कम भएको र त्यहाँको प्रशासनले नेपाल निकासीमा कडाई गरेका कारण धानको भाव बढेको व्यापारीहरूले बताएका छन्। झापामा 84,000 हेक्टरमा खेती हुने वर्षे धान यो वर्ष 3,21,205 मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ।
परिचय पत्रको म्याद सकिएका 27,000 भुटानी शरणार्थीले 5 वर्ष म्याद सहितको नयाँ परिचय पत्र पाएका छन्। यसै गरी शरणार्थी समन्वय एकाईले केही महिना अघि शरणार्थीको पुनः दर्ता गर्दा शरणार्थी ठहरिएका 1,800 जनालाई पनि शरणार्थी परिचय पत्र दिएको छ। पुनः दर्ताको लागि 2,106 शरणार्थीले आवेदन गरेका थिए। आवेदक मध्ये 132 जना शरणार्थी अन्तर्वार्तामा अनुपस्थित थिए। 174 जनालाई इकाईले शरणार्थीको रूपमा दर्ता गरेको छैन। उनीहरू दर्ता नहुनुको कारण सार्वजनिक गरिएको छैन।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा झापा क्षेत्रमा बढ्दो पशुपालनको चर्चा गर्दै शुरू गरौं। केही वर्ष अघिसम्म खेती किसानी निर्वाहमा मात्रै सीमित थियो। यो क्रमलाई पछिल्लो समय विस्तारै तोड्दै व्यवसाय केन्द्रित बनाउने लहर आएको छ। यसले झापा पनि अछुतो छैन। त्यसैले त पहिलेदेखि चल्दै आएको निर्वाहमुखी कृषिकर्मलाई व्यावसायिकतामा ढालिँदै गरेको भेटिन्छ। हिजो आज यो क्रम झापा क्षेत्रको पशुपालनमा पनि देखिन्छ।
झापाको बाउन्डागीमा रहेको अभियान कृषि फार्म, यहाँ 50 वटा होलस्टेन र हरियाणा जातका गाई छन्। 1.5 करोड रुपियाँ बढीको लगानी छ यो फार्ममा। कुनै बेला गरिखान खाड़ी पुगेका नीरज बोगटी र उहाँका व्यावसायिक साझेदारको गोजीमा आज महिनाको 2 लाख त नाफा मात्रै भित्रिन्छ।
हाम्रो यो गोठमा भनेको 33 लिटर दियो सबैभन्दा बढी दिनेले, एभरेजमा 20 लिटर दिन्छन् सबैले। मेसिन युज गरेका छैनौँ आजसम्म, र मेसिन युज पनि गर्दैनौँ हामी, हातैबाट दुने हो। महिनामा आज त भनेको 450 लिटर दुध छ।
पशुपालन हिजो आज झापामा फस्टाउँदै गएको पेसा मानिन्छ। साना ठूला समेत यहाँ 12 वटा दर्ता भएका पशुपालन फार्म छन्। तीनमा कम्तीमा 8 करोड रुपियाँको लगानी छ। प्राय त यहाँ दूधको लागि गाई नै पालिएका छन्। झापाको सुरुङ्गामा रहेको गाई फार्मका सञ्चालक लीला चिमोरिया,
अहिले गाई चाहिँ हाम्रो ब्याउने गाईहरू र दुध दिने गाईहरू गरेर 35 वटा छ। 18 वटा गाई दुहुना छन्, अरू गाईहरू ब्याउने छन्। अहिलेको दुध चाहिँ 210, 215, 220 यस्तै हुन्छ दैनिक लिटर। अब अहिले चाहिँ हामी स्थानीय डेरीमा दिइरहेछौँ। आमदानी भन्दा त्यही दुधकै हो, जम्मा जम्मी 200 लिटर दुध। अब टेन्डरेबली 32 रुपियाँ 32.5 रुपियाँ लिटर डेरीले लिइरहेको छ होइन। त्यसो हुँदाखेरि चाहिँ मासिक त्यही 1,30,000-35,000 रुपियाँ पैसा दुधबाट कलेक्सन हुन्छ होइन। त्यो कलेक्सनले गाईलाई दाना साना पराल सराल सही राखेका मान्छेलाई लगभग म्यानेज हुन्छ।
व्यवस्थित ढंगले पालिएका गाईलाई खास खास समयमा बाना मिलाएर पोसिलो खानकी खुवाउनै पर्छ। सुरुङ्गाको गाई फार्मका गाईको खानकी भने यस्तो छ।
बिहान चापट, यसलाई मकैको खोले, अनि पिना, अनि नुन खुवाइन्छ। दिउँसो घाँस मात्रै, घाँस पराल अनि यो मकै काटेर खुवाइन्छ। अहिले बेलुका पनि त्यो पराल मकै काटेर खुवाइन्छ।
पशुको राम्रोसँग स्याहार गरियो भने त्यसबाट मनकै आयस्ता लिन सकिन्छ भन्ने उदाहरण त पश्चिम झापाको तोपगाछी जोगी चौनका धर्मध्वज कार्कीलाई हेरे पुगिहाल्छ। उहाँको गोठमा 6-7 माउ गाई भैँसी टुट्दैनन्। मलबाट खेत मलिलो भएर उब्जाउ बढेको के हिसाब भयो र वर्षभरिमा हुर्किएका पाडापाडी बाछा बाछी र दूधबाट मात्र उहाँले गएसाल 3 लाख आयस्ता समात्नुभयो, जुन कमाई सरकारको उपसचिव स्तरको कर्मचारीको वार्षिक तलब भन्दा तलतिर होइन मास्तिरै हो।
अब अलिअलि जग्गा जमिन भएका मान्छेलाई मल हामीले रासायनिक मलहरू किन्नु पर्दैन, हामीहरूको एक गोबर मलले पुग्छ। यिनीहरूका बाछा बाछी हुर्किएर हामीलाई नाफा हुने भनेको यो हो। 3 लाख रुपियाँ त आमदानी भयो नि त वर्षको। बिहान मेरो 4 बजे म उठ्छु, अनि नुहाइधुवाई गरौँ, अनि पाठ पूजा गरिसकेपछि 5 बजे ठिक्क मेरो गाई दुहुने ओर्ने समय हुन्छ। 8 बजेसम्म मैले वस्तु भावको धन्दा गरिसकेको हुन्छ। दुध बेच्न हाम्रो यहाँ दुध सहकारी हामीले यो जोगी चौनमा हामीले सबैले सेर बनेर खोलेका छौँ होइन, हामी त्यहीँ लगेर बेच्छौँ।
गरी खान पश्चिम एसियाका खाडी मुलुकमा जाने र बल्दो गर्मीमा सास नबास हुने गरी खटिने का लागि पशुपालन सजिलो उद्यम बन्दैछ झापामा। तर यो कुरा बुझाउन अलिक गाह्रै छ, बुझेपछिको कुरो भने बेग्लै। झापा बाहुनडाङ्गीको कृषि फार्मका सञ्चालक नीरज बोगटी,
अहिलेका हाम्रा यी एजका युवाहरू चाहिँ लजाउने धकाउने गर्छन्, हातमा डिग्रीका सर्टिफिकेट चाहिँ लिने, घरमा हात बाँधेर बस्ने गर्छन् क्या। हो त्यस्तालाई चाहिँ केही न केही काम गरौँ, काम सानो ठुलो भन्ने हुँदैन, मिहिनेत साथ गरौँ, लागिसकेपछि नछोडौँ, त्यसलाई निरन्तर चलाउँ। एक दिन सफल हुन्छ, एक दुईपल्ट ठोकर खाइन्छ, एक दुईपल्ट ठोकर खाँदैमा निराश नहौँ। इन्डिया नजिक छ बोर्डर, इन्डिया जाने गर्छन् 8-10 हजारको लागि, त्यस्तो ठाउँमा नजाउँ, आफै आफ्नै देशमा पसिना बगाउँ।
आफ्नै ठाउँमा गरिएको मेहनतको कुरो बेग्लै। केही वर्ष अघिसम्म झापा क्षेत्रमा आवश्यक दुग्धजन्य सामग्री भारतबाट वितरण थियो। झापा क्षेत्रमा व्यावसायिक हिसाबमा बढ्दो पशुपालनले यो क्रम हटाएको छ र आर्थिक समृद्धि भित्राएको छ। झापामा दिनको सरदर 10,000 लिटर दूधको माग छ। यो दूधको मोल 4.5 लाख रुपियाँ हाराहारी हुन्छ। झापामा दुग्ध पदार्थको बजार कारोबार र यसबाट भएको आयस्ता कस्तो छ त?
गुरूप्रसाद पाठक आफै पनि पशुपालक किसान, अनि गाउँको गौरी शङ्कर सहकारी संस्थाका सचिव पनि। गाउँभरिको दूध बिहान भेला पारेर बजारमा लगेर बेच्ने गर्दछ झापा 87 धामको यो सहकारी संस्थाले।
दुध ल्याउनलाई टाढासम्म यहाँसम्म बोकेर आउनु नपरोस् भनेर हामीले चारैतिर हामीले कलेक्सन केन्द्र राखिरहेका छौँ। जस्तो दुधेमा एउटा छ, आइतबारीमा एउटा छ, नहरचोकमा एउटा छ, माइधारमा एउटा छ, यहाँ एउटा छ, त्यसो गरेर हामीले 5 ठाउँ केन्द्र राखिरहेका छौँ। त्यति सबैतिरको केन्द्रको गर्दाखेरि 150-200 लिटर जम्मा दुध हुन्छ। महिनामा भनौँ न 3-3.5 लाखसम्मको कारोबार हुन्छ, र सँगसँगै हामी नौनी घिउको पनि कारोबार गर्छौँ। महिनामा 1 लाख रुपियाँ जतिको कारोबार गर्छौँ। नौनी घिउ हाम्रो
किसानले उत्पादन गरेको दूध बजारमा लगेर बेच्ने काम धेरैको गरिखाने कायदाको मेलो पनि बनेको छ। दिनको 300 लिटर दूध बेच्ने झापाको झिलझिले बजारका केदार मिश्रको दिनको कमाई सबै खर्च कटाएर कम्तीमा 1,000 रुपियाँ हुन्छ।
कुनै दुध 30 रुपियाँ लिटर पनि उठाएको छ, कुनै 35 पनि उठाएको छ, कुनै 25 पनि उठाएको छ, त्यसरी ब्यालेन्स मिलाएर उठाएको हुन्छ। दुधको क्वालिटी हेरी घर घरमा जान्छु, गाडी लिएर बिहान 4 बजीदेखि छोराछोरी पढाउँदैछु होइन, भात खाना पुर्याएको छ,
झापाका दमक, बिर्तामोड, धुलाबारी, काँकरबिटा, भद्रपुर, दुधे, केर्खा लगायतका बजारमा बिहान बिक्री हुने पहिलो आइटम त प्राय दूध नै हो। दूध र दूधजन्य वस्तुको बढ्दो बिक्री थाहा पाएरै हो तोपगासीमा दुग्ध सहकारी खुलेको। सहकारीका एकजना सञ्चालक लेखनाथ खतिवडा:
अब हामीले आफ्नै बलबुतोमा आफ्नै बजार निर्माण गर्नुपर्छ, किसानहरूले चाहिँ दुई पैसा पाउँदाखेरि पनि आफ्नै बजारबाट मुनाफा पाउने गरी भनेर एउटा सहकारी पसलको निर्माण भएको छ भर्खरै नयाँ केर्खा बजारमा। हामीले आफ्नो सहकारी पसल, किसानहरूको आफ्नै सहकारी पसलको निर्माण गरेका छौँ। दुधलाई लुजमा लिन्छौँ, ल्याक्टो फ्याट सारा कुरा चेक गरेर लिन्छौँ। किसानहरूको दुधको चाहिँ अहिले डिडिसीले तोकेको दुधको मूल्यसँग कम्पेयर गरेरै दुधको मूल्य लिन्छौँ र बजारमा चाहिँ न्यूनतम 40 रुपियाँमा दुध बिक्री गर्ने गरेका छौँ। हामी किसानहरू नै आफै संगठित बन्यौँ र अब बिचौलियाले खाने नाफा जुन हो 20 लगेर 40 बेच्दा उहाँहरूलाई बस्ने जुन मार्जिन हो त्यो मार्जिन पनि किसानहरूकै बीचमा बाँड्नुपर्छ। विधिसँग ढङ्गले अथवा दुधको गुणस्तर परीक्षण नगरिकन सोझो हिसाबले खरिद गर्ने र सोझो हिसाबले बेच्ने चलन अहिले पनि थियो, त्यसलाई चाहिँ हामीले परिमार्जन गरेर तत्कालीन हामीले 3 रुपियाँ प्रति फ्याट 3 रुपियाँ 2 रुपियाँ 17 पैसा प्रति एसएनएफ दिएर किसानहरूबाट दुध लिने गरेका छौँ। त्यो दुधको मूल्यको आधारमा किसानहरू हिजो जसले 20 रुपियाँमा दुध बेच्दै हुन्थ्यो उहाँको दुधको मूल्य अहिले 32-35 पनि परेको छ।
झापा दमकको हम्से दुम्से सामुदायिक वन वरपरका 132 पशुपालक किसानले खोलेको दुग्ध सहकारीले मात्र दैनिक 900 लिटर हाराहारी दुध किनेर बजार लगेर बेच्छ। सहकारीका एकजना सञ्चालक हेमराज पोखरेल:
हामीले अहिले साँच्चै पनि दुग्ध सहकारी संस्थानले दिएको भन्दा पनि हामीले प्लस 5 रुपियाँ गरेका छौँ किसानहरूलाई। त्यसो गरेर हाम्रो दुधको भाउ लगभग भन्नुहोस् 38 रुपियाँ प्रति लिटर पर्न जान्छ। हामीसँग लगभग अहिले हाम्रो दुधको होल फ्याट चाहिँ हामीसँग 5.5 छ। हामीले 4 फ्याटको दुध बजारमा बेच्न सुरु गरेका छौँ। हामी त्यहाँबाट 1.5% फ्याट चाहिँ क्रिमको रूपमा निकाल्छौँ र त्यसबाट अलिकति हुन्छ। त्यस कारणले हामीले 40 रुपियाँमा बेच्ने हामीले एउटा मूल्याङ्कन गरेका हौँ। फाइदा भन्नु न त 38 रुपियाँ भनेपछि होइन 2 रुपियाँ त्यहाँ आयो र अब दुध 1.5 फ्याट को क्रिम हामी निकालेका हुन्छौँ। यो हामी लगभग 14 जना स्टाफहरू छन्।
खेती किसानीले बिस्तारै समृद्ध रूप लिँदैछ भन्ने संकेत झापाको दुग्ध उत्पादन र बढ्दो बजारले दिइरहेको छ। हम्से दुम्से दुग्ध सहकारीले त गए सालको आयस्ताबाट 16 लाख रुपियाँमा 5 कठा जमिन नै किनेको छ।
132 जना सेयर सधैँ हामी 4000 का दर उठाएर सुरु गरे हो। अहिले हामी हाम्रो त्यो 4000 को सेयर अहिले हाम्रो 35000 पुगेको छ। अहिले 35000 पुगेको छ। अहिले हामीले 61 सालदेखि सुरु गरेको, अहिले 35000 पुगेको छ।
पश्चिम झापामा दुधको व्यापारबाट मनग्य आर्जन गरिरहेको संस्था हो साझा डेरी। यसका सञ्चालक योगानन्द खतिवडा भन्नुहुन्छ:
ठण्डी सिजनमा दुधै सर्वोपरि सबैभन्दा पहिलो, अनि त्यस पछाडि दही, मही अनि कुराउनीको आइटमहरू मेक्सिमम बिकिरहेको छ। होइन, दुध भनेको लगभग 400-500 लिटर। दही जाडामा ठण्डीमा गर्दाखेरि अहिले अलिकति बिक्री चाहिँ त्यस्तो ठुलो मात्रामा हुँदैन, चिसोले गर्दाखेरि 300 लिटर 150-200 लिटर मही, 5-7 केजी 4 केजी 5 केजी पर डे कुराउनीमा मात्रै खपत हुने हो। नभएको दुध चाहिँ छुर्पीमा खपत भइरहेछ, छुर्पी बनाइन्छ, 1000-1200 लिटर दुध खपत भइरहेछ पर डे। 30-35 हजारको कारोबार हुन्छ, दिनको 4-5 हजार चाहिँ हामी नाफा कमाउन सक्छौँ खर्च काटेर।
ठूलो पुँजी लगानी नगरी नै स्थानीय उत्पादन र बजारलाई बुझेर कारोबार गर्न सकियो भने आर्जनको बाटो फेला पर्दो रहेछ। यही कुराको गतिलो उदाहरण मान्न सकिन्छ झापाको दूध उत्पादन बजार र कारोबारलाई।
झापाको दूध उत्पादन बजार र कारोबारको कुरा यही क्षेत्रमा बसोबास गर्ने भुटानी शरणार्थीसँग पनि जोडिन्छ। 41000 हाराहारीमा रहेका भुटानी शरणार्थीको आफ्नै थातथलोमा हुँदाको विगत दूध दही जस्ता गोरससँग भिजेको थियो। जिब्रोमा त्यो स्वाद भिजेका भुटानी शरणार्थी झापा क्षेत्रमा भएको दूध र दुग्धजन्य उत्पादनका गतिला उपभोक्ता हुन्। झापा क्षेत्रको दुग्ध उत्पादन र कारोबारमा उनीहरूको उपभोगको पनि हिस्सा छ।
भुटानी शरणार्थी शिविरमा सूर्योदय अगाडि नै सुरु हुन्छ दैनिकी। यो शनिश्चरी शरणार्थी शिविरकी सावित्रा वाग्लेको छाप्रो हो। यहाँ बिहान बिहानै दुध बेचिन्छ।
हामी दही दुध अब बाहिरबाटै ल्याएर खाने गरेको होइन, बाहिरबाटै ल्याउँछौँ। अहिले त हामी के गर्छौँ भनेदेखि हामी एउटा जस्तै बाहिरबाटै हामी प्योर दुध हाम्रो जिरी खेम्ती भन्ने यहाँ एकजनाको घरबाट हामी दुध 5-6 किलो दुध ल्याउँछौँ। त्यति दुध आउँछ हाम्रो घरमा, अनि त्यो वरिपरि छिमेकीलाई चाहिँ हामी त्यही दुध फेरि डिस्ट्रिब्युसन गरेर उहाँहरूले 1 गिलास 2 गिलास कपालले त्यसो गरेर ठिका खाने गर्नुभएको छ।
दिनमा कतिको दुध किनेर बेचिन्छ?
दुध त हामी आधा किलो चाहिँ हामी अब 6 किलो दुधको हामी 5.5 किलो बेच्छौँ, अरू आधा किलो अथवा कहिले जहिले एक किलो रहन्छ त्यो हामी घरमै खान्छौँ। हामीले 40 रुपियाँ राख्छौँ होइन, खाना अलिकति आउँछ भन्ने हिसाबले हामीले चाहिँ पावाको हिसाबमा 5 रुपियाँ पावा भन्दा पनि त्यो गिलास हुन्छ, गिलास छ 5 रुपियाँ गिलास बेच्छौँ खाना निस्छ। हामीलाई चिया खाना चाहिँ घरमा आउँछ सुरुदेखि नै, हामी जबदेखि हामी क्याम्पमा आएर बस्यौँ त्यति बेलादेखि मैले सुरुमा म एकदम सानो थिएँ, स्टुडेन्ट नै थिएँ, त्यो अवस्थामा पनि मैले चाहिँ 1 किलो दुध अयाबारीको तल एकदम पुछारबाट 1 किलो दुध ल्याउँथेँ सुरुमा, अनि त्यो 1 किलो दुध ल्याएर पनि मैले बेचेर अनि फेरि 1 गिलास खाना निकालेर अनि फेरि 2 किलो त्यो एक्सपिरियन्स हुँदै हामीले 15-20 किलो दुध पनि चलाउँथ्यौँ, बिचमा दुध दही घिउ हामी घरमै बनाउँथ्यौँ।
दुध दही जसलाई गोरस पनि भनिन्छ, जुन भुटानी जिब्रोको आदतको स्वाद हो। धेरै जसो भुटानीको विगत वास्तवमा पशुपालन सहितको कृषकाय गृहस्थ थियो। सावित्रा वाग्लेको पनि विगत कहाँ फरक थियो त?
भुटानमा पनि त हाम्रो त कति भन्नुहुन्छ भने अब अहिले हामीले बोल्दा त बोलेको जस्तो हुन्छ, म सानो नानी थिएँ तर पनि मैले आफै गोठालो पनि गरेको हो। हाम्रो 30-30 वटादेखि लिएर 40 वटासम्म चाहिँ गाई हुन्थे, त्यसमा नभएको पनि 6-7 वटा दुना हुन्थे होइन, दुना नि हामीलाई कति टाइम लाग्थ्यो, त्यति गाई बस्तु थिए, बाख्रा त्यति पनि थिए, 30-40 वटा बाख्रा हुन्थे, त्यो हुन्थे, ती सबैको गोठालो मै गर्थे होइन। भुटान हुँदा नि जब हामीले आन्दोलनबाट स्कुल पढ्न पाएनौँ त्यस पछाडिको जिन्दगी भनेको त हामीले गोठालो गरेर बिताएको हो, अनि त्यसले गर्दाखेरि हाम्रो भुटानमा पनि त्यसरी बसेको, अनि हाम्रो आमालाई विशेष गरेर आमालाई अब हामी त त्यस्तो आमालाई अहिले पनि अर्काकोबाट अलिकति किनेर ल्याएको दुध अथवा त्यो पानी थपेको दुध चाहिँ खान मन पराउनुहुन्न, खानुहुन्न बरु, अनि प्योर दुधै चाहिन्छ बरु अलिकति चाहिन्छ।
गोरसको कुरो उठ्नासाथ शरणार्थी मुख मिठ्याउँदै भुटानै सम्झिन्छन्। त्यहाँ प्राय त उनीहरूका गोठभरि लैना र बकेरना टुट्दैन थिए। आज छाकै दुध दही किन्ने बेलडागी दुई शरणार्थी शिविरकी भवेश्वरी पौडेलले सहायता स्वरूप पाएको दाल बेचेर शिविर बाहिरका गाउँले कहाँबाट दुध दही किनेर खाने गर्नुभएको छ। उहाँलाई खुटै खुट सम्झना छ, घर छोडेर हिँड्दा सातमा गाई त लैना थिए।
भुटानमा त कति थियो, कति गाई दोयो, त्यहाँ ठेकीमा लायो, दही चिसो हुन्छ भनेर दुधैसँग भात खायो, अनि अब अलिअलि अलिअलि गर्दै यसो साँचो मुचो गरेर कहिले काहीँ त खाउन हौ नानी हो शीतलमा, अब गर्मीमा भनेको चाहिँ त्यति गर्मीमा चाहिँ चाहिन्छ दहीमै, अहिले त त्यति चाहिँदैन भनिराखेकी छु। दाल साटेर पनि अब नखाइ हुँदैन, कहाँ त्यहीँ आउँछन् यसो किन्ने, अनि किनोहरू यसो बेचोहरू, अनि लु खाउँ यति साँचो मुचो गरेर भनौँ, अर्थबाट आउने केही छैन।
दालसँग दहीमै साट्नु
साट्ने कुरा त होइन नि हुन त, र पनि अब के गर्नु, नखाइ भएको छैन, बेला मौकामा खानै परो, साटेर भन्दा अब त्यही दिएर त के साटिन्थ्यो र पनि यसो बेचोहरू अनि त्यो पैसो साँचो अनि खायो त्यस्तै छ।
झापाको बेलडागी शरणार्थी शिविरमा मात्र दिनको 2000 लिटर दुध बिकिरहेको विक्रेताहरू बताउँछन्। यतिका दुधको मूल 80,000 हाराहारी हुन्छ। यशोदा पोखरेल बेलडागी दुई शरणार्थी शिविरमा बस्नुहुन्छ। उहाँको छाप्रोमा अटुट रूपमा 20 रुपियाँको दूध खपत भइरहेको छ। यो खर्चको कुल जोडजाड गर्दा बितेको 22 वर्षमा कम्तीमा 1.5 लाख रुपियाँ दूधमा खर्च भएको देखिन्छ उहाँको छाप्रोमा मात्र।
प्राय आधी किलो किन्छौँ हामी दिनमा, अनि अब चियाहरू खान त्यो चिया खान्छौँ हामी आधी किलोको, एकचोटिलाई एक पावा लाउँछौँ, अर्कोचोटिलाई एक पावा, त्यहाँभन्दा हामी बढी खाँदैनौँ, एक दिनमा 20 रुपियाँ जान्छ। अलिअलि सागहरू बनाएको आफ्नो बसेको ठाउँमा छेउछाउमा बनाएको सागहरू बेचेर अनि अब त्यस्तै त्यस्तै चलाउने गरेको छ। भुटानमा हुँदा त आफ्नो गाई भैँसी दोहोर खाइन्थ्यो, अब यहाँ त छैन, अब नभएको ठाउँमा त अब भारु गर्नु पर्यो।
हिमाली राजतन्त्रात्मक मुलुक भुटानमा जनतामाथि शासकीय अनाचार शुरू हुनु अघि उनीहरूले गरेको भनेकै खेतीपाती र पशुपालनको काम त थियो। सहायता पाउने हुँदादेखि आजसम्म गोरस बिना गाँस हत्तपत्त निलिएको छैन बेलडागी दुई शरणार्थी शिविरकी देवमाया शर्माको।
दहीमै अब 2-3 दिनमा चाहिँ 2 किलोसम्म ल्याएको हुन्छ दही, दुध चाहिँ डेली आधा किलो नखाइ सकिँदैन, अनुबारै चाहियो। उहाँ त वस्तु पालेको थियो, जम्मा 10 वटा थियो वस्तु, लैनौ चारवटा अलिअलि किनेर खानु त साह्रै छ नि। दही महिमा त अब 50 रुपियाँ त अनुबारे, 1 किलो दहीलाई अब 50 रुपियाँ लागिहाल्छ, दुधलाई पनि 50 रुपियाँ लाग्छ।
झापा क्षेत्रमा दिनको 10,000 लिटर दूधको माग र 4,500 रुपियाँ हाराहारीको कारोबार, यो तथ्याङ्कमा रहेका भुटानी शरणार्थीको संख्या पछिल्लो समय भारतबाट गर्नुपर्ने आयात रोकिएको अवस्था, उत्पादन भएमा उपभोगको लागि कुनै फिक्री नभएको अवस्थामा दुग्धजन्य उत्पादन विस्तार र यसको व्यवसायीकरणमा सरकारी योजना र कार्यक्रम कस्तो छ त? जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख दिलीप सापकोटाका कुरा सुनौ।
पशुपालन अब यहाँ झापा जिल्लामा चाहिँ परम्परागत चाहिँ अलिकति व्यवसाय उन्मुखतिर चाहिँ अहिले परिवर्तन भइरहेको अवस्था छ। तर पनि अब झापा जिल्लामा हेर्दाखेरि अब हाम्रो चाहिँ के छ भने सबैभन्दा ठुलो चाहिँ वर्षभरिमा करिब करिब आधा वर्ष चाहिँ घाँसको अर्थात् पशुआहारको कमी छ, अब स्वास्थ्यमा त हामीलाई संक्रामक रोगहरू छन् अर्थात् भनौँ न विभिन्न हाम्रा समस्याहरू बावजुद पनि अब यसमा हामीले अगाडि कार्यक्रम छ, अवसरहरू पनि छन् र यसको माने चुनौतीहरू पनि छन् र वास्तवमा यो गर्नुपर्ने एउटा दिगो एउटा व्यवसायमा जानुपर्ने एउटा अहिलेको आवश्यकता पनि छ। जिल्ला पशु सेवा कार्यालय हाम्रो जिल्लाको एउटा चाहिँ प्रमुख निकाय पशुपाल विकास पशु स्वास्थ्यमा चाहिँ जिल्ला पशु सेवा भद्रपुर र साथसाथै हाम्रो 17 युनिटहरू छन् जिल्लामा विविध ठाउँहरूमा छन् र करिब करिब हामीले 50 स्किल र सेमी स्किल स्टाफबाट हामी रन गरिरहेछौँ र यसको लागि चाहिँ अब हामीले विविध जस्तो पेसन एआई मिसन प्रोग्रामहरू आउँछ राष्ट्रिय खोरेत नियन्त्रणको लागि एफएमडी रोगको नियन्त्रणको लागि र साथसाथै हाम्रो आहार सम्बन्धी पशु आहार सम्बन्धी कुराहरूमा र यसमा विशेष गरेर प्रविधि हस्तान्तरण अर्थात् तालिम जनचेतना जागरणहरू बजारीकरणमा विशेष गरेर हाम्रो चाहिँ बजार पशुपक्षी बजार प्रबन्धन निर्देशनालय मार्फत विशेष गरेर डेरीहरू सम्बन्धी अर्थात् यो विशेष गरेर मासु स्वच्छ मासु सम्बन्धीका उसमा पनि अरूलाई विशेष सहकार्यको रूपमा 50-50 त्यसमा चाहिँ लगानी गर्ने हिसाबमा यो चलिरहेको छ, कार्यक्रमहरू चाहिँ अगाडि बढिरहेछ।
पशुपालनमा यहाँहरूको फोकस अथवा चाहिँ कुनै त्यस्तो अभियानको रूपमा केही त्यस्तो योजना अथवा कार्यक्रम छ कि छैन अहिले चाहिँ?
अहिले अभियानमा स्वास्थ्यको लागि हामीले चाहिँ के भने खोरेत रोगलाई एउटा अभियानको रूपमै लिएको भन्नुपर्छ। अब जस्तै खोरेत रोग चाहिँ कस्तो भने एउटा महामारी रोग हो र डेरी कुनै पनि हाम्रो दुग्ध व्यवसाय दुग्ध विकासको लागि यसलाई सबभन्दा ठुलो अवरोध छ। त्यस्तै अब हाम्रो प्रजननको लागि अब उन्नत नसल नभइकन हाम्रो चाहिँ के भने दुधको उत्पादनमा वृद्धि हुँदैन, त्यसो हुँदाखेरि यसमा चाहिँ एआई मिसनको रूपमा यो कृत्रिम गर्भधानलाई पनि एउटा मिसनको रूपमा चाहिँ अहिले सञ्चालन भइरहेछ।
दिलीप सर, जस्तो अब पशुपालनको कुरा गर्दा मैले केही फर्म पनि हेरेँ यहाँ, त्यहाँ चाहिँ भैँसी पनि अन्यत्रबाट ल्याइएका र गाई त खास गरी भारतको बिहार हरियाणा क्षेत्रबाट ल्याएर पाल्ने गरेको पाइएको छ। त्यो हावापानीमा त्यो भौगोलिक वातावरणमा हुर्किएको पशु हाम्रो यहाँको यो भौगोलिक वातावरण र यो अवस्थामा चाहिँ उत्पादन दिने अर्थात् त्यसबाट फाइदा लिन सकिने भन्ने कुरा चाहिँ कस्तो हुन्छ?
अब जहाँसम्म इन्डियन ब्रिडको छ, इन्डियन ब्रिडको कुराहरू गर्दाखेरि जस्तो बफलोमा मुर्रा जातकोहरू अब यहाँ हाम्रो सुइटेबल छ, हामी एआई पनि त्यही अनुसार नै गर्छौँ र यतापट्टि क्याटलमा पनि अब इन्डियन ब्रिडहरू विशेष गरेर अब रेड सिन्धीहरू साइबलहरू पनि त्यो हाम्रो यहाँको भूभागलाई लोकप्रिय नै हुन्छ। तथापि अब जिउँदो जनावरहरू गाईहरू अब भैँसीहरू जिउँदो अब डेरी क्याटल डेरी बफलो चाहिँ डाइरेक्टली इम्पोर्ट गर्ने कुराहरूमा दुवै चाहिँ मुलुकको चाहिँ अब केही कानुनी पक्षहरू छन्, भेटनेरी एन नियमनहरू छन्, त्यो मापदण्ड चाहिँ पुरा गरेर मात्रै ल्याउँदाखेरि चाहिँ अप्ठ्यारो हुँदैन। हजुर, क्वारेन्टाइन अब जिल्ला अब बाहिर इम्पोर्ट जस्तो एक्सपोर्टिङ कन्ट्री इन्डियाबाट चाहिँ यहाँ ल्याउनु पऱ्यो भने इम्पोर्टिङ कन्ट्री नेपाल हो र यसमा केही नियमहरू छन्, केही मापदण्डहरू, केही सर्टिफिकेसनका स्वास्थ्य निरोगिताको प्रमाणपत्रहरू र त्यो चाहिँ अग्रिम विभाग र जिल्लामा चाहिँ यो अग्रिम सूचना दिएर त्यो कुराहरू चाहिँ पहल गर्नुपर्ने हुन्छ।
पशुपालनका लागि जस्तो कसैले ऋण सुविधा त्यस्तो केही अपेक्षा गर्यो भने त्यसका लागि यो कार्यालयबाट कुन तहसम्मको केसम्मको सुविधा उपलब्ध हुन्छ
किसानहरूलाई ऋणको? जहाँसम्म वित्तीय सहयोगको कुरामा चाहिँ हामी त्यस्तो हाम्रो खासै त्यस्तो रोल छैन, तर अब यसलाई चाहिँ फेसिलिटेसनको कुराहरू चाहिँ हामी विशेष जोड दिन्छौँ। जस्तो अब सम्बन्धित ब्याङ्किङ निकायहरूबाट वित्तीय संस्थाहरूबाट उहाँहरूले चाहिँ ऋण लिन चाहेमा हाम्रो एउटा सिफारिस अर्थात् त्यस किसिमको एउटा स्किमहरू प्राविधिक परामर्श सल्लाहहरू योजनाको स्तरमा हामी त्यसमा चाहिँ उहाँहरूलाई सल्लाह दिन सक्छौँ। विशेष बिल एकदम हाम्रो प्रमुख चाहिँ दायित्व भनेको हाम्रो चाहिँ पशुहरूको स्वास्थ्य सम्बन्धी चाहिँ हाम्रो मुख्य चाहिँ हाम्रो दायित्व हुन्छ।
अब जस्तो कसैले पशुपालनको लागि कुनै फर्म चलाउने इच्छा प्रकट गरेर योजना बनाएर आयो भने उसलाई त्यहाँ उपकरणहरू अब नियमित औषधोपचारको लागि आफैले गर्न सक्ने उपचारको विधि सिकाउने त्यस्तो तालिमहरूको कुरा चाहिँ के छ त यहाँबाट?
त्यसमा चाहिँ सम्बन्धित अब व्यक्तिगत निजी अर्थात् त्यसमा समूह या सहकारी संस्थागत माध्यममा उहाँहरूले चाहिँ कस्तो किसिमको तालिमको उहाँले आवश्यक ठान्छ त्यो अनुसारको हामी अब लोकल लेभलदेखि रिजनल लेभल अब सेन्ट्रल लेभलसम्म तालिम दिन सक्छौँ। उहाँहरूको डिमान्ड के छ, उहाँको आवश्यकता के छ, त्यो कुराहरू जहाँसम्म इभन फार्महरूको लागि पनि पहिला चाहिँ हामी के भन्छौँ भने उहाँहरूलाई त्यो फार्म जुन स्पेसिस विशेष क्याटल बफलो डेरी गर्नको लागि उचित छ कि छैन भन्ने कुराहरू पनि उहाँलाई पहिला एकदमै टेक्निकल एडभाइस एट बिगिनिङ नै दिँदाखेरि राम्रो हुन्छ। यो कुनै योजना सुरु गर्न अगाडि यस लाइफ स्टक सम्बन्धी उहाँहरू आउनु भने त्यो चाहिँ उहाँलाई एकदमै हितकर हुन्छ र फाइदामूलक हुन्छ।
अब घाँसको कुरा गरौँ सर, यहाँ वर्षको आधा समय त घाँस जुन हरियो घाँसको उपलब्धता हुँदैन, पराल अथवा सुक्खा घाँसमै भर पर्नुपर्ने हुन्छ, त्यसलाई उत्तिकै पौष्टिक उत्तिकै चाहिँ उपयोगी बनाउन कुनै त्यस्तो विधिहरू केही प्रयोगमा आएको छ हामी कहाँ? जस्तो युरिया ट्रिटमेन्ट अफ स्ट्र भन्दो रहेछ, परालाई चाहिँ युरियालाई सामान्य उपचार गरेपछि त्यसलाई हरियो घाँस सरह तागतिलो र पोसिलो बनाउन सकिन्छ भन्ने पशु स्वास्थ्यमा त्यो क्षेत्रमा काम गरेका मान्छेहरूले भन्ने गरेका छन्। के छ, कुनै त्यस्तो विधि प्रयोगमा छ यहाँ
झापामा? हाम्रो सुक्खा मौसममा चाहिँ अब करिब करिब 5-6 महिना नै हाम्रो चाहिँ वस्तुहरू अलिकति अनिकालमै पर्छन्, अर्थात् उनीहरूले पोसिलो घाँस भन्दा परालमा निर्भर गर्नुपर्ने हुँदा। अब जहाँसम्म युरिया ट्रिटेड राइस स्टक कुरा छ, यो एउटा खास अब धेरै पहिलादेखि नै स्थापित एउटा रिकमेन्डेड प्रविधि त हो, तर पनि यो त्यति लोकप्रिय हुन सकेको छैन। तथापि हामीले चाहिँ के भन्छौँ भने वर्षैभरि हरियो खुवाउनको लागि चाहिँ र त्यो पूर्व तयारी नै पूर्वाधारमा पहिला चाहिँ घाँसको आहार पशु आहारको चाहिँ पूर्व तयारी गरेर मात्रै यो व्यवसाय गर्दा चाहिँ त्यो हुन्छ। किनभने यस यदि हरियो घाँस र सालभरि गर्नु हुन सक्यो हाम्रो वस्तुलाई भनेदेखि त्यो चाहिँ के भन्छ भने प्रति लिटर दुधको लगानीमा चाहिँ कम पर्छ, नभए यहाँ झापामा चाहिँ के भने दुधको लगानी सुक्खा याममा चाहिँ अत्यन्त बढी हुन्छ र त्यो चाहिँ किसानलाई जहिले कहिले पनि फाइदामूलक हुँदैन, व्यवसाय उन्मुख हुन सक्दैन उनीहरू।
अन्त्यमा तपाईँ पशुपालनको इच्छा प्रकट गर्ने अथवा चाहिँ त्यो क्षेत्रमा लागेका व्यक्तिहरूलाई के सुझाव सल्लाह दिन चाहनुहुन्छ?
अब अहिले हाल देशको परिप्रेक्ष्यमा युवाहरू चाहिँ विशेष गरेर कृषि व्यवसाय पशुपालन सम्बन्धी एकदमै उहाँहरू चाहिँ अलिकति वृत्तिसिना जस्तो छ, उहाँहरू चाहिँ यो कुरालाई त्यति सम्मानित ठान्नुहुन्न। तर मेरो चाहिँ के भन्छ आम युवावर्गहरूमा यो ज्यादै सम्मानित र हो हाम्रो वातावरण र यसले चाहिँ के भने एउटा टाइममा उनीहरूलाई सेवा गर्ने एउटा चाहिँ कर्मयोगी बनाउँछ, मेहनती बनाउँछ र यो एउटा व्यवसायमूलक छ। जस्तै अब झापामा सामान्य कुरा गर्दा नि 5 गाई पाल्नु भने 5 खेती गर्नु बराबर हुन्छ। र म त के भन्छु भने विशेष गरेर विदेश जाने युवाहरू उहाँहरूलाई यस यो पेसामा लाग्न चाहिँ म चाहिँ एकदम उहाँलाई आग्रह गर्छु र प्रोत्साहन पनि गर्छु। यो चाहिँ जानु अगाडि जानुपर्छ, यस विषयमा हामीले लागि पर्नुपर्छ। उहाँहरूलाई जहिले पनि यो हाम्रो यो उसै म व्यक्तिगत रूपमा हाम्रो संस्थागत रूपमा जिल्ला पशुवा कार्यालय जिल्लाको हाम्रो भेटनेरी जुन छ हस्पिटल यसबाट हामी जहिले पनि उहाँलाई स्वागत गर्छौँ, हाम्रो ढोका जहिले पनि उहाँहरूको लागि चाहिँ खुला हुन्छ।
उहाँ हुनुहुन्थ्यो जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख दिलीप सापकोटा। दुग्धजन्य उत्पादन विस्तार र यसको व्यवसायीकरणमा सरकारी योजना र कार्यक्रमबारे कुराकानी गर्दै
तपाईँ सुन्दै हुनुहुन्छ बलदिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बलदिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 556 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौँ। आउँदो शुक्रबार बेलुकी 6:30 कार्यक्रम समृद्धिको यात्राको अन्तिम अङ्कसहित आउनेछौँ, सुन्न नभुल्नुहोला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।